नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आज शुक्रबारको श्रृंखलामा पनि हामी गएको साता वाचन गरेको साउने झरी कथा संग्रह लिएर आइपुगेका छौं। अभिमन्यु निरविको कथा संग्रह साउने झरीभित्र संग्रहित केही कथाहरू आजको श्रुति सम्वेकमा हामी सुन्छौं। अभिमन्यु निरविको कथा हाँडीकाले शीर्षकको कथा अब हामी सुन्छौं साउने झरी संग्रहबाट। मङ्सिरको दिन त्वालोले डम्म ढाकेर होला, दिउँसो 4 बजे नै अँध्यारो जस्तो देखियो। गुलाबी, ए गुलाबी, बाहिरबाट आएको कर्कश आवाजले तिल्केकी आमा गुलाबीलाई भित्रबाट डोहोऱ्याएर सङ्गार हुँदै बाहिर ल्याइपुऱ्यायो। किन? गुलाबीले टोकैमा उभिएर सोधिन्। तेरो छोरालाई सम्हालेर राख गुलाबी, गुलेलीले हानेर मेरो टाउकै फुटाइदियो, भर्खर औषधि लगाएर आएँ। थुप्री दिदीले एकै श्वासमा भनिन्, लौ न के भन्नुभयो त्यस्तो, हाम्रो तिल्केले त होइन होला। गुलाबीले पत्याइनन्, त्यसले नभए कसले हुन्छ, त्यो डाँका चराको टाउको ठानेर मान्छेकै टाउको फुटाउँदै हिँड्छ। थुप्री दिदी रिसाइन र बरबराउँदै बाटो लागिन्। अलि टाढा पुगेपछि फेरि चिच्याइन्, तेरो कुलङ्गारलाई अचेटेर राख, नत्र कि आफू मर्छ कि अरूलाई मार्छ। थुप्री दिदीको अन्तिम वाक्य मुटुमा तीर झैँ लागेपछि गुलाबी एकोरो भइन्। भएको एउटै छोरो त्यति बेइमान भयो कि उनको इमान जमानको कुनै मूल्य रहेन। अब साँझ पख तिल्की आइपुग्यो दोस्रे फुस्रे भएर, कपालमा धुलो माटो र च्यातिएको जाँगेलाई आधा दोबारेर आँगनमा उभिरह्यो। अरू बेलामा भए फुत्त भित्र पसिसक्थ्यो, तर आज गुलाबी केतुकेको काँडे बार झैँ ठिङ्ग उभिएकी थिइन् पिँढीमा। त्यो चप्पल हातमा लाउने कि खुट्टामा, गुलाबीले काँचै खाइन्। हातमा तिल्की पनि ठाडै छुनियो, खुट्टामा लगाउनु पर्ने चप्पल दुवै हातको पाखुरासम्म घुसारेर कता कताबाट जोडले बतास जस्तै दौडिँदै आएको तिल्केको उत्तरले गुलाबी रातै भएन। ल हेरौँ त कसरी भित्र जाँदो रहेछस्, खाँबो चढेर झ्यालबाट जान्छु, तिलके गर्जियो। अझै मुखमुखी लाग्छस्, थुप्रै दिदीलाई किन गुलेली हानिस्, गुलाबी अझै कडा सुनिन्। हानेकै छैन मैले, म तिनको घर तिनलाई गुलेली हान्न गएको हो र सानीलाई भेट्न गएको, तिलके कुरा छल्न खोज्छ। ए अब अर्काकी नातिनी भेट्न घर घरमा जाने भइसकिस्, के अर्काकी नातिनी, मेरो साथी हो, उसले आइज भनेर गएको। के रे तँलाई खाना धेरै भएर पुलपुलेको, आज खालास अब पख, गुलाबीले निधार खुम्च्याउँदै भनिन्। नदे खाँदा पनि खान्न के, ढुक्कले भन्यो तिलकेले। तिलकले एउटा पनि प्रश्नको उत्तर छाडेन। प्रश्नको उत्तर मिल्नु नमिल्नु आमाले खोजे जस्तो पाउनु नपाउनु बेग्लै कुरा हो। गुलाबीले आज साँच्चै उसलाई भित्र पस्न नदिने विचार गरिन्। उनले चोरी औँलो तिलकेतिर ठड्याइन्, आज यही आँगनमा बस, तेरो बाउले साउदीबाट फोन गरेर सोध्यो भने म आँगनमा सुत्या छ भनिदिन्छु, बाको फोन आयो भने मलाई पनि कुरा गर्न देऊ। तिलकेले आमालाई आँखा तर्यो, किन, तिमीले खाना नदिएर बाहिर सुताएको भनिदिन्छु, तिलके कुर्लियो। कृष्ण हवलदारले लगेर ठिमुर्कामा हालेपछि बल्ल चेच्छस्, नत्र यस्तै हो तेरो ताल। थुप्री दिदीले चौकीमा कुरो पुर्याइन् भने के हुन्छ, गुलाबीले फतफताउँदै घरभित्र पसेर करप्प ढोका लगाइन् र चेपबाट बाहिर निक्लिएको उज्यालोमा तिलकीतिर हेरिन्। तिलकी डरले शून्य भएको छ र एकनाश ढोकैतिर हेरिरहेको छ। तिलकीका 15 र 13 वर्षका दिदीहरू भान्साको वरिपरि पिर्खामा टुसुक्क बसे। ठुली दिदीले खाना पस्की, गुलाबी अगेनाको आगो तापिरहन्, अगेनाको कोइला हेरिरहँदा उनका आँखा रिसले लाल लाल भए, उनी सोचमग्न भइन्। जेठी छोरी प्रभा साह्रै सोझी छे, बिना काम कतै हिँड्दिन, खाना पकाउँछे, पढ्छे, धाराबाट पानी ओसार्छे र आमाले भनेका कुरा कहिल्यै काट्दिन। माइली सबै कुरामा पोख्त छे, मेला जान्छे, आमालाई घरको काममा पनि सघाउँछे। खेतबारी छ, एउटा भैँसी छ, आफ्नै एउटा रातो माटोले पोतेको दुई तले घर पनि छ, नपुग्दो त के थियो र, तैपनि छोरा बिग्रेकोमा साह्रै पिर पऱ्यो गुलाबीलाई। खाना खानु अघि उनले छोरीहरू भएतिर हेरिन्, केही सोचिन् र जुरुक्क उठेर बाहिर निस्किन्। अन्धारोमा आँखा गाडेर हेर्दा पनि उनले तिलकेला देखिनन्। उनको मनमा चिसो पस्यो। छिनमै एउटा हुरी मनको हरियो रुखलाई लछारेर गयो। उनी आत्तिएर कराइन्, तिलके ए तिलके, लौ न तिलके कता गयो? र बाह्र माइली पनि हुत्तुराएर ढोकै फत्काउँला जे गरी पिँढीमा आइपुगे। तिलके आँगनमा टुप्लक्क झुल्कियो। किन कराएको? मुत्न पनि जान नपाउनु? आँगनमा मुत्यो भने नि गाली गरिहाल्छौ? तिलके ठुस्कियो। ए बाबा, मेरो त हम्सले ठाउँ नै छाडिसकेको थियो, मलाई पनि ढोका किन लगाउनु परेको थियो र? गुलाबीले पश्चाताप गरिन्। नजिकै आएर तिलकेलाई सुमसुमाइन र भित्र लगिन्। माइलीले ढोकामा आग्लो हालि। तिलक राति अबेरसम्म सुतेन। उसले आफ्ना छिमेकी दले ठुलाबाको खेतबाट भोलि साँझ मुला उखेल्ने योजना बुनिरह्यो। उसलाई थाहा छ, मुला खाएपछि आएको डकारले बसी नसक्नु भएपछि घरका मान्छेले थाहा पाउनेछन्। अझ दले ठुलाबाकै अगाडि डकारियो भने त झन् स्पष्टसँग चोरदोष लगाउनेछन् तिनले। तैपनि सानीसँग गएर मुला चोर्ने उसको चाहना रोकिएन। सानीसँग हिँड्न ऊ किन यति लालायित हुन्छ उसैलाई थाहा छैन। सानीले त जे भने पनि उसलाई साँचो लाग्छ। सानीका हर बोली प्यारो लाग्छ। उसकै हजुरआमा थुप्री भने तिलकेलाई देखिसहनन्, त्यसैले तिलकेले पनि देखिसहन्न। यो गाउँकी त्यही एउटी थुप्री बुढी नबोलेर के हुन्छ र? केही कतै लछारपाटो लाग्दैन क्यारे? उसकी नातिनी सानी मेरी साथी हुनबाट नहुने होइन क्यारे? यस्तै नानामाथि सोचिरहँदा आमा र दिदीहरू घुरेको आवाज आयो, अनि मात्र तिलकेले आफू सुत्न ढिलो भएको अनुमान लगायो। अनुमान लगाएको केही मिनटमै तिलकेले दुवै आँखा चिम्म गर्यो। गुहार गुहार झकाउने लाग्दा कानमा परेको आवाजले तिलकी ब्याउँच्यो। कुकुरहरू जोड जोडले रिसा पारामा भुकिरहे। गुहार गुहार थुप्रैपल्ट यो आवाज कानमा परेपछि आमा र दिदीहरू पनि ब्याउँचे। उनीहरू पनि झ्यालबाट टाउको निकालेर हेर्न थाले। तिलकीले ध्यान दिएर सुनेर थाहा पायो, यो त थुप्री दिदीको आवाज हो। एकैछिनमा गाउँभरि हल्लाखल्ला मच्चियो। गाउँलेहरू सबै थुप्री दिदीको घरमा जम्मा हुन थाले। तिलकीकी आमा पनि तल आँगनमा पुगिन्, तर तिलकी ओछ्यानमै ढल्किरह्यो। पछि तिलकीले आमाबाट थाहा पायो, चोर त थुप्री दिदीको बाक्सा नै बोकेर भागेछ। तिलकी थुप्री कहाँ चोर पसेकोमा खुसी भयो। सोच्यो, त्यो बुढीलाई त ठिक्क पर्यो। फेरि छिनमै झसङ्ग भयो, कहाँ त्यो घर थुप्रीको मात्र हो त, बिचरी सानी के गर्दै हो? बिहानी भयो, आँगनमा भगेराहरू उफ्रिए। तिलकेले मुठीभरि कनिका ल्याएर आँगनमा छर्यो र थुप्री दिदीको घरतिर एक टक लगाएर हेऱ्यो, अनि त्यतै लाग्यो। थुप्री दिदीको घरमा थुप्रै मान्छे जम्मा भएका छन्। तिनीहरू दुःखी छन्। ए थुप्री बुढी, तिमीले हिजो घरमा गएर किन लुगा लगाएका? बिहानी पख तिलकेले थुप्री दिदीकै घरमा आँगनमा उभिएर उनलाई थर्कायो। त बज्या हो कि क्या हो, हिजो राति घरमा चोर्न आउने? बिहान बिहान आएर थर्काउँछस् त? बडो रिसमा उनले जवाफ फर्काइन्, किन आउनु नि तिम्रो घरमा चोर्न? जे खाए नि आफ्नैमा छ नि, किन कुरा लायो आमालाई? तिलकेले जिरी खुर्सानी जस्तो पिरो पारामा सोध्यो। तँलाई त टुप्पीमा समाएर रोइँ रोइँ पारेर माटोमा गाडिदिनुपर्ने, अझ मैले त कुरा मात्र लाएँ, उता जा मसाने, यता नआइज। हिजो घरमा चोर आएको रिस पनि थपेर थुप्री कराइन्। कसैको प्रवाह र वास्ता नगरी तिलकी बम्कियो, तिमीलाई हेर्न आएको र सानीलाई भेट्न आएको? सानीले बार्दलीमा उभिएर तिलकेलाई म आउँछु त जा भनेर आँखा सन्काई। तिलके सरासर आफ्नो बाटो लाग्यो र घर पछाडि किराको झाङ्नेर गएर सानीलाई कुरिरह्यो। ज्ञानको हुस्सु नहट्दै सानी र तिलके खोला छेउको बैरघारीमा पुगे। बैर टन्न पाकेको छ। केही दिनदेखि उनीहरू त्यता पल्केका छन् र राति घरमा चोर आएदेखि सानीलाई नरमाइलो लागेको छ। उसले सोध्छे, चोर कस्तो हुन्छ तिलके? खै देखा छैन, बैर टिप्दै तिलके बोल्यो। पुलिसले पनि भेट्न सक्दैन है? सानीले न्याउरो मुख लगाएर भने। तिलके के सोच्दै बैर टिपिरह्यो र भन्यो, कृष्ण हलदारलाई भन्यो भने त पक्रिहाल्छ नि, कस्तो कडा छ रे। सानीले छेउमा बसेर तिलकेलाई हेरिरही सुनिरही चराको आवाज, खोलाको आवाज र टाढाबाट आएको मान्छेका धमिला आवाज। पर केही मान्छे दाई गर्दैछन्। तिलकेले बैर टिप्दै भन्यो, सानी साँझ मुला चोर्न जाने है? नै नजाने, चोर्नुहुन्न। सानीले भने, उसो भए यो बैर पनि दिन्न। तिलकेले घुर्की लगायो। सानीले एकछिन सोचेर भने, चाँडै आउने भए मात्रै जाने। सानीको कुरा सुनेर खुसी भयो तिलके, गोजीभरि बैर टिपेर ल्यायो। खोलाको डिलमा बसेर बैर टोक्दै गर्दा तिलकेको आँखा क्यामुनाको रुखमा बसेको अरिङ्गालको गोलोमा पर्यो। यमुनाको रूपमा क्याम्पो जत्रो पोकोमा केही अरिङ्गाल वरिपरि घुमिरहेका छन्। तिलकेले एकोरो हेरिरह्यो। सानीले सोधी, के हो त्यो? तिलकेले अरिङ्गालको गोलोलाई माउरी ठानेर रवाफले भन्यो, माउरी माउरी भए त म पनि होला, खाउन। सानीले कर गरी, पक्का हो? पक, त्यसो भए। तिलकले अलि नजिक गएर गुलेली तन्काएर अरिङ्गालको गोलोमा हान्यो, अर्कोपल्ट पनि हान्यो। नामुद सिकारीको हात चाहिँ उसको निशाना चुकेन। अरिङ्गालहरू तितरबितर हुन थाले। यो सब देखेर सानी हाँसिरहे। रन्थनिएर उडेका अरिङ्गाल आफू भएतिर आउन थालेपछि सानी रुन थाले। एउटा अरिङ्गालले उसको कलिलो गालामा चिलेर गयो। ऊ चिच्याई रोई र गुहार मागी। तिलकले पहिले त अल्मलियो, तर पछि सानीको हात समातेर दौडियो। दुईजना स्वासै नफेरि खोलाभन्दा पनि माथि घरहरू भएको ठाउँमा आइपुगे। सानीको गाला नचिनिने गरी फुलेको देखेर तिलकले नराम्ररी झस्कियो। दाई बरादो भन्दै मानिसहरू खलोमा उत्सव मनाइरहेका थिए। गोरुहरू मियो वरिपरि लखर लखर घुम्दै थिए। गोरु धुपाउने मान्छे अल्छी मानेर पर पल्टियो। बाँसको अखनीले पराल निकाल्नेहरू व्यस्त देखिए। धान बताउनेहरूले हात हातमा नाङ्लो लिएर हावाको दिशा हेरे। एकैछिनमा हावा केही सुसाए झैँ सुनियो। सोच्न पनि नभ्याई नाङ्लो समाउनेको हातमा अरिङ्गालले झुन्डेर चिलेर भाग्यो। नाङ्लो समाउने चिच्यायो, आत्था। सबै मान्छेका वरिपरि अरिङ्गालको बथान घुम्न थाल्यो। सबै आआफ्ना काम छाडेर हतारिँदै छेउमा थुपारिएको अजङ्गको परालको थुप्रोभित्र घुसे। परालभित्रैबाट गोरु धुपाउनेले भन्यो, त्यसका बाजे कहाँबाट आए ती धेरै अरिङ्गाल? अर्को धान बताउने मान्छेले परालभित्रैबाट निसासिँदै भन्यो, तल क्यामुनाको रुखमा थियो, चलाइदियो होला कुनै उल्लुले। उनीहरूबीच परालको थुप्रोभित्रैबाट निकै बेर बातचित भइरह्यो। फेरि केही गड्याङगुडुङ सुनियो। गोरु धुपाउनेले परालमुनिबाटै भन्यो, के भो फेरि? एकैछिन भित्रै बस, पाँच छवटा अरिङ्गाले टोक्यो भने त मर्न बेर लाउँदैन। धान बताउनेले डरै डरमा भन्यो। निकै बेर सुनसान छायो। त्यसपछि सबै डराई डराई परालको थुप्रोबाट बाहिर निस्किए। दसवटा गोरुको ठाउँमा चारवटा गोरु मात्र मियो वरिपरि देखेर गोरु धुपाउने नमजाले झस्कियो, खोइ गोरुहरू, तेरा आँखा अरिङ्गाले लान पर्या, क्या हो त त्यो? पर हरियो मुसुरोमा मुख डोप्दै गरेका गोरु देखाउँदै धान बताउनेले भन्यो, तर आफ्नै हात देखेर ऊ आत्तियो। अरिङ्गाले टोकेको हात हात्तीको खुट्टा जस्तो भएर सुन्निसकेछ। खोला छेउको घरहरूमा पुरै दिन ताण्डव मचायो अरिङ्गालले। घर घरमा मान्छेहरू ढोका थुनेर बसे। कतिपय त दिउँसै सिरकभित्र छिरे। धेरैका गोठमा गोरुहरू एक आपसमा जुधेर दाम्लो चुडाए। सबिना काकीको घरको भैँसीलाई तीन ठाउँमा अरिङ्गाले टोक्यो। पाँच दिनसम्म दुध दिएन। सानीको गाला मलम लगाएपछि बल्ल बल्ल बस्यो। थुप्रीले चिल्ने अरिङ्गाल र अरिङ्गाल उडाउनेलाई तीन दिनसम्म लगातार सरापिन्। हजुरआमाको श्राप सुन्दा सुन्दा सानी पुरै अगाई, तर तिलकेले अरिङ्गाललाई ढुङ्गा हानेको कहिल्यै बताइन। यदि सानीले भनेको भए तिलकेले पक्कै पनि भन्ने थियो, तैँले गर्दा त हो नि, तँलाई म खुवाउनु ढुङ्गा हाने त हो नि। अरिङ्गालको गोलोमा कुनै मूर्खले ढुङ्गा हानेको अनुमान लगाउनु गाउँलेका लागि ठूलो कुरा होइन, तर उनीहरूले यकिन गर्न सकेनन् कसले ढुङ्गा हान्यो भनेर। गुलाबीको मनमा पनि त्यो प्रश्न खेलिरहेको छ। सुत्नै लाग्दा तिलकेकी दिदी माइलीले भनी, अरिङ्गाल त ज्याद्रो हुँदो रहेछ है आमा, देखिनस् गाउँमा त्यत्रो जात्रा गरेको। आमा बोलिन्। छेउको खाटमा पल्टिएर तिलकेले सानीलाई सम्झिरह्यो। सानीलाई अरिङ्गाले नटोकेको भए सायद तिलकेले सानीसँग मिलेर दले ठुलो बाको मुला चोरिसकेको हुन्थ्यो। त्यो योजना सफल नहुँदा ऊ भित्रभित्र दुखी भयो। जाडोको रात तिलकी अघि नै थाङ्नोभित्र घुस्रिसकेको थियो। जसले ढुङ्गा हान्यो त्यो मान्छे चाहिँ सुरो हो, कस्तो डरै नभएको। गुलाबीको कुरा सुन्ने बित्तिकै तिलकीले मुखबाट थाङ्नो हटाएर केही कुरा भन्नुलाई चाहिँ गर्यो। तिलकी नसुतेको देखेर गुलाबीले सोधिन्, के भयो? तिलकीले डरो भएर भन्यो, मैले त हो नि अरिङ्गालाई गुलेलीले हाने दुईपल्ट। तिलकीको कुरा सुनेर आमा र दिदीहरू हेरे हेरे भए। भोलिपल्टदेखि थुप्रीले तिलकेलाई आफ्नो घरमा ढिम्किनै दिएनन्। गाउँलेलाई तिलकेलाई बलड्याङ्ग्रा जत्रो आँखा पारेर हेरे। सानीले पनि हजुरआमाको आज्ञा शिरोपर गरे। ऊ तिलकेको घरतिर जाँदै गएन। सबैसँग रिसाएको तिलके दुधको भाँडो बोकेर दोभान चौरको दुध सङ्कलन केन्द्रमा पुग्यो। दुध खनाउन जुगेरे सोध्यो, एकेटा त कोस चिन्या जस्तो त लागेन। आमाले पठाएको हो, दुध राख। के हो तेरी आमाको नाम? गुलाबी। अहो, गुलाबीको छोरो होस् त, अरिङ्गालको गोलोमा गुलेली हान्ने? त्यो मान्छे जोडले हाँस्यो। उसको लामो जुङ्गा हाँसो रोकिएको धेरै बेरसम्म पनि हल्लिरह्यो। तिलकी मुरमुरियो। जुगेले बोलायो, ए साइला साइला, तैँले अस्ति नै अरिङ्गालले टोकेर दुध घप्ला घुप्लो खोलामा पुग्ने गरी घोप्टाएको थिइस् नि, ऊ यही केटो रहेछ अरिङ्गाललाई ढुङ्गा हान्ने। साइला सुर्ती मार्दै आएर तिलकीलाई घुरेर हेऱ्यो। त्यो घोप्टेको दुधको पैसा निकाल फुचे। मैले घोप्टाओ र माफाको रहेछ मसाने कहीँ नभएको। सुर्तीको धुलो उडाएर दारा केट्यो साइलाले। साइला र तिलकीको अनुहारको भावभङ्गी देखेर जुगे हाँसेको हाँसे भयो। कति हाँस्नु परेको तँलाई, नहाँस, तिलक मजाले गड्कियो। जुगेले हाँस्दा हाँस्दै चुप लागेर बलड्याङ जत्रो आँखा पारेर तिलकीतिर हेऱ्यो। तिलकी आफ्नो भाँडो टिपेर सरासर बाटो लाग्यो। सैनाले घिनलाग्दो गरी ओठमा सुर्ती च्याप्यो। तिलकी बाटेको सानीको घरमा बस्यो। सानीको छेउमा टुसुक्क बसेर गलामा बिरिरहेको गुलेली समाउँदै भन्यो, त किन नआएकी त मलाई भेट्न? त राम्रो छैन श्री। किन राम्रो? त ढेँडु जस्तै कालो छ श्री। तँसँग त हिँड्न पनि सुहाउन्न रे। हजुरआमाले भने अबदेखि म तँसँग हिँड्दिनँ। सानीको कुरालाई उसले हो पनि भनेन, होइन पनि भनेन, बरु रन्थनी र सरासर बाहिर निस्क्यो। पिँढीको डिलमा भएको डेक्चीलाई जोडले लात्ताले हान्यो। गन्द्रङ्ग गर्दै बजेको डेक्चीको आवाजले थुप्रै दिदी भित्रैबाट कराइन्, कसको कोटामा किरा पर्यो, हिँड्न पनि नजान्ने। तिलकी दली ठुलुबाको घर नजिकै आइपुग्यो। आँगनमा गुन्द्री ओछ्याएर बसिरहेका दलीले तिलकीलाई देख्ने बित्तिकै निधारमाथि आएको टाकाटोपी पछाडि सार्दै सोधे, कहाँ गएर आयो यो? रुना रुना जस्तो पो गर्छ त। तिलकी ठिङ्ग उभिएर नजिकै खेलिरहेको 7 वर्षको गोरो केटोलाई देखाउँदै भन्यो, ऊ त्यो तिम्रो नाति जस्तो गोरो कसरी हुने? दले खिसिक्क हाँसेर भने, त मोरो दिनभरि घाममा डढेर हिँड्छस् अनि कसरी गोरो हुन्छस्? मेरो नाति जस्तो घरैमा बसे पो गोरो हुन्छ त। तिलकी केही नबोलिकन घरतिर दौडियो। 5 दिनसम्म तिलकी घरबाट बाहिर निस्केन, पढ्न पनि गएन। तलको कर्रा खोला त्यसको छेउमा जमुना क्यामुना आँप र सालका रुखहरूमा बसेका छोरालाई गुलेली ताक्न पनि गएन। त्यही नजिकको सानीको घर पनि पुगेन। घर बस्न त बाबु भनेर आमाले लाख सम्झदा पनि नमान्ने तिलकी घर छाड्नै नमान्ने भयो। ऊ कोठामै गजधम्म परेर बस्यो, चुपचाप मौन। गुलाबीले सोधिन्, किन घरमा बसिरहेको? त बाहिर निस्कँदैनस्? अह, कहीँ नजाने। पढ्न पनि जान्दैनस्? नाइ भनेपछि नाइ। गुलाबी केही नभनी चोटाबाट तल ओलिन्। तिलकीले आफ्नो अनुहार फुटेको ऐनामा हेरेर रिसले आफैलाई आँखा तर्यो। धारामा थुप्रै छन्, साउती छ, हल्ला छ। लोटामा चोखो पानी भर्न भनेर आएकी थुप्रै दिदीले गुलाबीसँग सोधिन्, कता गयो आजकल तेरो छोरो तिलकी? हाम्रो घरतिर पनि मुन्टिन्न, तेरै घरतिर पनि देखा छैन, घरमै छ, बाहिर कतै निक्लिया छैन। लौ न, सुध्रिएको झैँ माने है मैले। लौ तेरा दिन आयो अब। थुप्री बाटो लागिन्। तिलकीको खबर सुनेर सबै खुसी भए। एक महिनाले भनिन्, हेर गुलाबी, तिम्रो छोरो त चोर होला भन्ठाने मैले, धन्न बेलैमा सुध्रियो भाइ। धेरैपछि यस्ता कुरा सुनेर गुलाबीको खुट्टा भुइँमा रहेन। एक महिनासम्म तिलकी कतै निस्केन। बिस्तारै उसको चञ्चलता हट्दै गयो। एकहोरो र असाधारण व्यवहार देखाउन थाल्यो। प्रत्येक 5 मिनटमा ऐना हेर्न थालेपछि गुलाबी सशङ्कित भइन्। केही भयो कि? कुनै रोगले पो छोयो कि? एकाएक उनका खुसीका एक एक घर बिस्तारै भत्किए। लोग्ने विदेश पैसा कमाउन गएका बेला छोराको यस्तो अवस्थाले गुलाबी थरथर कामिन्। एक दिन साँझ पक्क गुलाबीले उसको टाउको सुमसुमाइन्। तिलकीले पहिलोपल्ट आमालाई मायाले हेऱ्यो। गुलाबी सहन नसकेर भक्कानिन्, आँखाहरू भिजे, मन कुँडिएर हुँडलिएर अमिलो भएर आयो। आँखाको गाजल आँसुको बेगले पखालियो। उनले बिस्तारै तिलकीको हात समाइन् र भनिन्, के भयो तँलाई? आमालाई पनि भन्दैनस्? यतिका दिन घरबाट पनि निस्केको छैनस्? के भयो? जा, बाहिर जा त, म तँलाई गाली गर्दिनँ। हिजो जे नराम्रो नगर भन्थिन्, आज त्यही कुरा छोराले गरिदिए हुन्थ्यो भनेर सोच्छिन् गुलाबी। गुलाबीले आफ्नै अघि निराश भएर तरक्क आँसु झारेपछि तिलकीले बल्ल बल्ल मुख खोल्यो, मलाई यति कालो किन पाकी? तिलकीको प्रश्नले गुलाबी जसङ्ग भइन्, एक प्रकारले अनुत्तरित। उनको मनमा कुनै बनी बनाऊ उत्तर थिएन। त कहाँ कालो छस् र, यति राम्रो मान्छे? गुलाबीले सम्झाइन्, सबैले मलाई मसानी भन्छन्, म साँच्चै कालो छु, म घामले डढेर हाँडी जस्तो भएको छु। तिलकीले आमातिर हेर्दा पनि नहेरे भन्यो, तँलाई कसले भन्यो यस्तो नचाहिने कुरा? गुलाबीले सोधिन्, भन् कसले भन्यो? दाने ठुलाबाले भने, सानीले भने कि, नत्र म यस्तो कालो अरू किन गोरो त? त्यो ठुलाबाको नाति कति गोरो छ, घाममा निस्केर म कालो भएको रे। त्यसैले तँ घरभित्रै बसे, अबदेखि म बाहिर निस्किन्न, निस्कनु पनि परेको छैन। त्यसपछि गुलाबी केही बोलिनन्, बरु तिलकीलाई नै एकटकले हेरिरहेन। गुलाबी दली ठुलाबाको घर पुगिन्, गुनासो गरिन्। दलीले भने, लौ मैले त जिस्केर भने आउँ, बज्जाले त साँच्चै सम्झेछ। पिँढीको डिलमा बसेकी गुलाबीले भनिन्, तपाईँ नत्र किन भन्थे तपाईँलाई? एक महिनाभन्दा बढी भइसकेको घरबाट कतै निस्किया छैन। अहो, केटो सुरो छ, आँटी छ, केही कुरो भन्यो भने पचाउँछ भनेर जिस्काएको साह्रै गलत पो भएछ। दलीले पछुतोको भावमा भने, साँझपख गुलाबीको आँगनमा गाउँभरिका मान्छे जम्मा भए। बल्ल बल्ल आँगनसम्म ल्याइएको तिलकेले कसैको अनुहारमा हेरेन। आँगनमै ओछ्याइएको सुकुलमा दक्षिण फर्केर बस्यो। उसको हातमा यसपालि चप्पल छैन, हाफ प्यान्ट दोबारेर तिग्रासम्म पुर्याएको छैन, बरु गलामा गुलेली झुन्डिरहेकै छ। सर्टको खल्तीमा एउटा फुटेको ऐना छ। दले ठुला बा उसलाई सम्झाउन अघि सरे। हेर तिलके, मैले जिस्केर भने हो, घाममा हिँडेर कालो हुने भए तेरो गोठको सेती गाई पनि कालो हुनुपर्ने हो, खोइ भएको छैन त। तिलकेले ठाडे भन्यो, अनि हाम्रो गोठको भैँसी नि भैँसी, त्यो घाममा हिँडेर त कालो भएको हो नि। ए बाबा, ल भैँसी त घाममा हिँडेर कालो भयो, तर भर्खर पाएको पाडो त कालो हुनु नपर्ने हो, त्यो त घाममा हिँडेको पनि हुन्न, हो कि होइन ल भन् त। दले ठुलो भएको कुरा सुनेर तिलके सोचमग्न भयो। ऊ केही नबोली एकोरो दक्षिणतिरको पहाड हेरेर बसिरह्यो। मैले त यसले सानीलाई बिगार्ने भयो भनेर रिसले मसाने भने कि, हेर यसले त साँच्चै पठाने छ गाँठी। थुप्रै दिदीले पनि सबको अगाडि तिलकेसँग माफी मागिन्। मसँग सानीले हिँड्न सुहाउँदैन, तिलके ढेडु जस्तो किन भने त। तिलकेले कोल्टे परेर थुप्रीसँग सोध्यो, लौ हेर इक्लिएर पो बस्या रहेछ, हुन पनि मरिचै छ यो। ए बाबा, गल्ती भयो त मैले के गर्नु, सानीले किन भन्या त। तिलके रिसाएको देखेर सानीले तिलके नजिकै गएर भने, हजुरआमाले भन्या भएर मात्रै भन्या हो, अबदेखि भन्दिनँ, यो गाउँको सबभन्दा राम्रो मान्छे त तैँ हो। तिलकेले गुत्रुक्क परेर सानीलाई हेऱ्यो। सानी मुसुक्क हाँसी। तिलकेकी दिदी प्रभाले थपी, घरबाट त्यति ननिस्किने, हाम्रो तिलके भन्दा काली त मै छु, एकपटक हेर त। गुलाबीले सम्झाइन्, के भयो भनेर त भन्नुपर्छ नि, अबोला मोरा, यतिका दिन मान्छेलाई दुःख दिएर। कुराको गजेङ्गो जुङले त्यहाँ हल्ला जस्तो भयो। तिलके उठेर सरासर भित्र पस्यो। आँगनमा बसेका मानिसहरू फेरि मुखामुख गर्न थाले। निष्पट्ट अँध्यारो थियो। बाहिर झ्याउकिरी र कुकुर बोकेको आवाज मात्र सुनिन्थ्यो। तिलकेले आज धेरै दिनपछि आमा र दिदीहरूसँग बसेर खाना खायो। थोरै हाँस्यो र बोल्यो पनि। आफ्नो थाङ्नोमा गुडुल्किएपछि उसको कानमा घरिघरि सानीले भनेको कुरा गुन्जिरह्यो, यो गाउँको सबभन्दा राम्रो मान्छे तैँ हो। तिलकेले कोल्टे फेर्यो। कतैबाट आवाज आएर ठोकियो तिलकेको कानमा, लाउन गुहार गुहार चोर चोर। हल्लाखल्ला मचियो पुरै गाउँमा। तिलके पुरा शक्तिका साथ जुरुक्क उठेर झ्याल बाहिर हेऱ्यो। एकछिन गम्यो, अस्याङ फस्याङ गर्दै ढोका खोलेर बाहिर निस्क्यो र फाँटतिर दौडियो। तिलकेको हातमा गुलेली थियो, खल्तीमा मट्टाङ्ग्रा पनि। तिलकेले देख्यो केही मान्छे चोर चोर भन्दै तिनजनाको पछाडि कुदे। उनीहरू श्वासै नफेरि कुदिरहेका थिए। तिलकेले बुझ्यो तिनीहरू पक्कै चोर हुन्। आमा र दिदीहरू घरको आँगनसम्म आएर उभिए। ती चोरहरू ठूलो फाँटको कालो अँधेरीमा बसे। करिब 25 मिटरको दूरीबाट दौडिरहेका चोरहरूलाई तिलकेले ताकेरै गुलेली हान्यो। अय्या, एउटा टड्काहरू आवाज हावामा गुन्जियो। तिलके नराम्ररी झस्कियो। केही लखेट्ने केटाहरूले ढलेको चोरलाई समाएर दुई चार लात पनि हाने। बाँकीका दुई चोर फाँटको अँधेरीमा पलभरमै विलिन भए। दले ठुलोबाले केटाहरूको आँधो रिस रोक्ने प्रयास गरे। तैपनि एउटा केटा कड्कियो, ठुलाबा किन रोकेको, तपाईँको घर झन्डै फुटा थियो यसले, छाड्दी जे गर्नु छ पुलिसले गर्छ। तिलके छेउमा पुग्यो, तैँले हाने होस्, ठुलाबाले सोधे। अँ, भन्नलाई त मुन्टो चलायो तिलकेले। दले ठुलाबाले तिलकेतिर सम्मानका साथ हेरे। सबै मिलेर राति नै चोरलाई पुलिस चौकीमा पुर्याए। भोलिपल्ट गाउँभरि हल्ला फैलियो। तिलकले नै चोरलाई गुलेली हानेर लडायो। सुरु छ केटो, नपढ्ने मात्रै हो, अरूमा त ठिक छ त्यो। बल्ल घरबाट बाहिर निक्लेछ, राति भएर हो कि। एकाएक तिलके गाउँमा सुरुको रूपमा कलियो। चोरको बिगबिगीबाट दिक्क भएका सबैले तिलकेको घरमै आएर स्याब्बासी दिए। गुलाबी फुरुङ्ग भइन्। चोर हेर्न सबै गाउँले चौकीमा ओर्लिए। त्यही हुलमा बिसेर तिलके पुग्यो। उसलाई खासमा कृष्ण हवलदारको रूप हेर्न मन छ। कृष्ण हवलदारको बारेमा उसले खुब तारिफ सुनेको छ। जुवा, तास, रक्सी, गुण्डागर्दी रोक्ने काममा उनले गजब गरेका छन्। तर चोरले चाहिँ उनलाई गनेन। त्यही कृष्ण हवलदारलाई नगन्ने चोर चुपचाप चौकीमा बसिरहेको थियो। वरिपरि पुलिस थिए। चोरको टाउकोमा एउटा सेतो पट्टी बाँधिएको थियो। तिलकले सबै मानिसहरूलाई पालै पालो हेऱ्यो। कोही काला छन्, कोही गोरा। त्यही चोर पनि निकै गोरु देखिन्थ्यो। तिलकले ती सबैलाई आफूसँग दाजिरह्यो मनमनै। एकैछिनमा कृष्ण हवलदार ओठमा हल्का मुस्कान पोतेर आइपुगे। त्यहाँ जम्मा भएका सबले नमस्ते गरे। तिलकले त नमस्ते पनि गरेन, उल्टै मुख आ पारेर कृष्ण हवलदारतिर हेरिरह्यो। उसलाई विश्वासै लागेन, उसले सोचेको कृष्ण हवलदार पनि तिनै हुन् भनेर। त्यसैले खल्तीबाट फुटेको ऐना सुटुक्क निकालेर हवलदारसँग आफूलाई दाच्यो। कृष्ण हवलदार त तिलकीभन्दा तीन गुणा जति काला रहेछन्। तिनी हाँस्दा सेता दाँतहरू मात्र देखिन्छन् र कताकति आँखा टल्किन्छन्। तिलकले अचम्मले तिनको हाउभाउ हेरिरहेर आफ्नो हातदेखि गोडासम्म निहाल्यो। अचानक उसको ओठमा हल्का मुस्कान पतियो, खुसी आनन्द र जितको। अनि भिडमा भएकी सानी र उसकी हजुरआमा थुप्रीतिर बडो शानका साथ लम्कियो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक हाँडीकाले, कथाकार अभिमन्यु निरविको साउने झरी कथा संग्रहबाट हामीले यो कथालाई लिएका हौं।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा आज हामी कथाकार अभिमन्यु निरविको कथा संग्रह साउने झरीभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब यसैभित्र संग्रहित अर्को कथा छ, शीर्षक रित्तो मझेरी। डाँडाको टुप्पोमा पहेँलो घाम देखिएको छ, सूर्यमुखी फूल जस्तै गोलो। त्यसका अवशेषहरू बाँकी छन् माटोमा, ताता स्पर्शहरू बाँकी छन् हावामा, र त उत्पात गर्मीले हायल कायल छ भित्री मधेस। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोट दुई चुल्ठी बाटेर ठिङ्ग उभिएका छन्। लाग्छ आफ्नै घरमा स्वागत पाइरहेको छु। म बारीको कानले बाटोबाट सम्हालिँदै आँगनमा पुग्छु। पिँढीमा सुतिरहेको खैरी कुकुर जुरुक्क उठेर जोडले भुक्छ, दौडेर मतिर जाइ लाग्छ। म त्यसको ढाडमा लात बजार्छु र लखेड्छु। त्यो एकैछिनमा अदृश्य हुन्छ, पर कतै कुहीँ कुहीँ गरेको आवाज मात्र सुनिन्छ। ढोकाको आडमा एउटा टाटेपाटे बिरालो बलादमी पाराले अगाडिका दुई खुट्टा पसारेर थपक्क बसेको छ। त्यसको पुच्छर फिटिक फिटिक कुनै मेसिन झैँ चलिरहेको छ, तर म त्यसको मतलब नगरिकन बन्द भएको ढोकातिर हेर्छु। ठुलै तालचा झुन्ड्याइएको छ। बाबामालाई सरप्राइज दिन आएको मान्छे उल्टै आफै सरप्राइज्ड हुन्छु। मन नलागी नलागी ब्याग झिकेर खाँबोमा अड्याउँछु र थाकेको ज्यानलाई पिँढीमा बिसाउँछु। बिरालो मलाई आँखा झिमिक्क नगरी एक टकले हेरिरहन्छ। त्यो पटक्कै डराउँदैन। हेर्दा हेर्दै घाम डाँडाले छेकिन्छ। बाबामा अझै आएका छैनन्, सायद खेतमा धानको बिउ राख्न गएका होलान्। काठमाडौँ बसिरहेको छोरोलाई एक्कासी पिँढीमा देख्दा कस्तो लाग्ला, पहिलो प्रतिक्रिया के होला, यस्तै केही सोचेर म टोल आउँछु। अघि लात बिर्सेर हो या बदला लिन, खैर कुकुर फेरि मेरो अगाडि उभिएको छ। त्यसलाई के गरौँ कसो गरौँ भएको छ। मलाई पनि त्यस्तै भएको छ, एक किसिमको छटपटी र आतुरीले गाँजेको छ। त्यही छटपटीलाई मेटाउन म झोलामा भएको चक्लेट झिकेर खान्छु। कुकुर र बिरालो मैले मुख चलाएको हेरिरहन्छन्, तर म तिनीहरूलाई वास्ता गर्दिनँ। बरु एउटा किताब झिकेर गोरिरहन्छु। दिन ढलेपछि म बाबामालाई परबाट आइरहेको देख्छु। आमा अघि अघि, बा पछि पछि। आमाको थाप्लोमा नाम्लो र ढाडमा डोको छ, डोकोभित्र एक अँगालो घाँस। बाको हातमा सदाबार कोदाली र शिरमा टोपी। पाइला क्रमशः घरतिर बढ्दै गर्दा खैरो कुकुर र टाटे बिरालो पनि बाआमाको गोडामा लेप्सिँदै आइरहेका देखिन्छन्। तिनीहरू बाआमालाई लिन कतिखेर पो पुगिसकेछन् मैले भ्याउनै पाइनँ। मलाई पिँढीमा उभिएको देखेर आमालाई विश्वास लाग्दैन। शिरदेखि पाउसम्म हेर्छिन् उनी, म उनको खुट्टामा नि उरिन्छु। भाग्यमानी हुनु, उनी गहभरि आँसु लिएर भन्छन्। बा मेरो टाउकोमा हात राख्दै सोध्छन्, कति बेला आइस? भर्खरै हो, आइज भित्र। आमा डोको बिसाउँछिन् र टोकाको तालचा खोल्छिन्। दसैँ मानेको 8 महिनापछि घर आएको छु। भाइ अस्ट्रेलिया उडेको वर्ष दिन भयो, बहिनीलाई विवाह गरेर पठाएको पनि वर्ष दिन नै पुग्यो। बा आमा मात्रै छन् घरमा, सुखका साथी दुःखका साथी। हामी सबै घरमा हुँदा सानो लाग्ने यही घर आज उनीहरूको लागि दरबारभन्दा विशाल भएको छ। सबै वाङवाङ ती खाली। आमा भान्सामा भात पकाउँदैछिन्। भान्सामाथि धुवाँले खारेको कालो दलिने हेर्दै म छेउको चकटीमा बसेको छु। चुलो नजिकै बसेर खैरो कुकुर र टाटे बिरालो आमाको काम हेरिरहेका छन्। तिनीहरू आमाको हात जता जान्छ त्यतै आँखा गुमाउँछन्। आमालाई सोध्छु, कुकुर र बिरालो भान्सामा किन बसिरहेका? यिनीहरू यस्तै हुन्, आमा भन्छन्। यसको नाम खैरे, उसको नाम टाटी। टाटी? अँ, मैले राख्थेँ कि। सुरुमा त टाटी बच्चाले राखेकी थिएँ, पछि कसले लगिदिएछ? आमा सुनाउँछिन्। खैरे, खोइ खुट्टा उता लैजा, आमाले भनेपछि खैरे बुझे जसरी खुट्टा अलि पर लान्छ र मतिर रिसा आँखाले हेर्छ। भाइलाई कस्तो छ रे उता? आमा अगेनाको दाउरा ठोस्दै सोध्छिन्। राम्रो छ, पैसा कमाउँदैछ। भाइ त उता गयो ल, बहिनी अर्का कि भाइ त त्यहीँ काठमाडौँ भएर नि किन आउन्नस्? बिदै मिल्दैन, मिलेको बेला त आएकै छु नि, देखियो आएको नि। आमाले ती गुनासो पोख्ने बेलासम्म तरकारी पाकिसकेको छ, मिठो बास्नाले भान्सा कोठा भरिएको छ। म देखिरहेको छु, टाटी आफ्नो गुलाबी नाक झण्डै कराइनिर पुर्याउँछे। आमा पल्लो कोठामा भएका बाला बोलाउँछिन्। खैरी र टाटी पनि बा आउने ढोकातिर हेर्छन्। चिन्मै बा ढाकाको टोपी मिलाउँदै आउँछन्। बा आएपछि खेती लाउन र घर व्यवहारका लागि बाको हातमा केही पैसा राखिदिन्छु। आमा त्यो सब चुपचाप हेरिरहन्छन्। हातमा पैसा राखिँदा त्यति खुसी देखिन्नन्। बा भन्छन्, किन ल्याउनु पर्थ्यो र? राख्नुहोस् न, म कर गर्छु। बा अप्ठ्यारो मानेर गोजीमा राख्छन्। त्यसको अर्थ म बुझ्छु, तर मैले उनलाई त्यो पैसा दिएर तिम्रो कमाई छैन भनेर भन्न खोजेको पटक्कै होइन। मलाई थाहा छ बा आमा अझै आफ्नो लागि कमाउन सक्नेछन्, त्यसैले अप्ठ्यारोलाई सहजतामा ढाल्न म ठट्टा गर्छु। मलाई पढाउँदा लागेको खर्चको थोरै ब्याज मात्रै हो यो, पुरा साउँ त बाँकी नै छ। बा आमा दुवै मुस्काउँछन्। खाना पस्किँदै गर्दा आमालाई हेर्छु, उनका आँखा र ओठमा हल्का मुस्कान छ, खुसीमा मान्छेको आँखा पनि हाँस्ने रहेछ। आमा सरासर 5 भाग पस्किन्छन्। म सोध्छु, कसलाई हो यत्तिका? भुलिनु भयो कि क्या हो? देखिहस्, खैरी र टाटी पनि त कुरिरहेछन् नि। आमाको कुराले म एकछिन अल्मलिन्छु। म अल्मलिएको देखेर बा हाँस्छन्। आठ महिनापछि आमाको हातको खाना खाँदैछु। भुइँमा चकलमाडी गरेर आमाले बनाएको भात बुत्याउनु भनेको फेरि स्कुली बेला सम्झनु हो, फेरि आमालाई पिरुलेको याद गर्नु हो, फेरि जिन्दगीको दुःख बिर्सनु हो। सब दुःख बिर्सेर खाँदैछु आज। खैरी र टाठी पनि मसँगै मिठो मानेर खाँदैछन्। तिनीहरू मभन्दा थोरै पर बसेका छन्। खैरी छिटो छिटो सिद्ध्याएर फेरि आमातिर हेर्छ। हेर हेर, यो मोरो भकारी नै भएर जन्मेछ, कति खान्छौ? पत्पताउँदै आमा खैरीलाई खाना थपिदिन्छन्। खैरी मतिर पुलुक्क हेर्दै फेरि खान थाल्छ। कहिले आओ खैरी? म अलि ठाडो तरिकाले सोध्छु। दसैँपछि सानो थियो नि यो त, यस्ता खन्चुवालाई पालेर। सानोमा त पनि खैरी जस्तै थिइस्, नबोल्ने तर धेरै खानुपर्ने, आमा सम्झाउँछिन्। या तपाईँ पनि के केसँग दाजी राव? मलाई म निको मान्दिनँ। के भयो त, हेर त कति ज्ञानी छ। यही खैरी र टाटी छन् र त छोराछोरी सबै वरिपरि छौ जस्तो लाग्छ मलाई। आमाको पछिल्लो कुरा सुनेर म खाँदा खाँदै रोकिन्छु। केही भन्न खोज्छु तर बोली घाँटीमै अड्किन्छ। बातिर हेर्छु, उनी पनि चुपचाप छन्। सायद आमाका कुराले छोयो उनलाई। बा आमा हाम्रो प्रगतिमा खुसी छन्। छोराछोरीलाई स्वच्छन्द भएर उडा भन्छन्, तर सधैँ वरिपरि भइदियो हुन्थ्यो भन्ने पनि चाहन्छन्। कस्तो विरोधाभास! म केही बेर सोध्छु र ठान्छु, आखिर जे भए पनि बा आमाको कुनै सोच गलत छैन। उनीहरू छन् र त हामी छौँ, उनीहरू नभए हामी हुन्थ्यौँ होला, म संसार देख्न पाउँथ्यौँ होला। एउटा कल्पनाको गोल चक्करमा आफूलाई डोर्याउँदै गर्दा आमा मायाले सोध्छिन्, के थपाऊ, खाने नखाने भइसस् त? खान्छु नि, यति धेरै खाइसकेँ। पकाएर त खान्छस् नि उता, भोकै बस्या छोरो यस्तो हुन्छ त? ज्यान हेर्नु न, म आमालाई पाखुरा देखाउँछु।
तना मन धन दुबे वारु तना
आमा पत्याउँदिनन् र नाना भाती सोधिरहन्छन्। म त्यसको जवाफ दिइरहन्छु। आमाले मलाई स्कुलमा सरले मौखिक प्रश्न सोधे जस्तै दस्तरी कुरा सोधिरहँदा गोठबाट दुई तिनपल्ट गाई गराउँछे। बा खाँदा खाँदै अनुमान लगाउँछन्, भोक लाग्यो जस्तो छ मालीलाई, होला घाँस हाल दिनुपर्ने, आमा भन्छन्। बा यतैबाट कराउँछन्, एकछिन पखेस। सुत्न खोज्छु, निद्रा परेको छैन। ढोका घरक्क खोलेर बाहिर निक्लिन्छु। चकमन्न रात छ, कालो अँध्यारो, एकोरो च्याउकेरीको आवाज आइरहेको छ। आकाशमा बुट्टे ताराहरू देखिएका छन्। खैरी बारदलीमा बसेर पहरेदारी गरिरहेको छ। टाटीभित्र आमासँगै घुरिरहेकी छे। म आफू जन्मिएको घरलाई एकनाश हेरिरहन्छु र महसुस गर्छु। म दिन प्रतिदिन यो घर बा आमा र गाउँसँग बिरानो हुँदैछु। उनीहरू हामी छोराछोरी बिना बाँच्न सिकिरहेछन्, हामी बा आमा बिना बाँच्न सिकिरहेका छौँ। समय साँच्चै बदलिएछ। घडीका सुईहरू सुई कुच्चा ठोकेछन्। नत्र खोइ त्यो पहिले जस्तो धप धप बलेको खुसी, त्यो मजेरीभरिको लडाईँ झगडा र आमाको सप्रेम कुटाई, खोइ त्यो रुवाई र आमाको फकाई फुलाई, खोइ मेरो त्यो जिन्दगी, खोइ मेरो सानो भाइ र सानी बहिनी। सखारै बा गाइदो हुन्छन्। एकैछिनमा बाछो बुरुकको उफ्रिँदै आँगनमा आइपुग्छ र बाको अगाडि पछाडि हिँड्छ। आमा आँगनमा देखा पर्छिन् र भन्छन्, ल पुन्टे त फुस्केछ, बाँधिनु न, आ भइगयो एकछिन खेलोस् आँगनमा। बा हँसिलो सुनिन्छन्। पुन्टे बाछो आँगनमा उफ्रिरहन्छ। खैरी र टाटी पनि पुन्टे सँगसँगै उफ्री उफ्री खेल्छन्। बा आमा दङ्ग परेर हाँस्छन्। धेरैपछि म बा र आमाको बुढ्यौलीले धर्सा कोरेको अनुहारमा त्यो खुसी पाउँछु जुन आफू सानो सदा पाउने गर्थे। सोच्छु, पुन्टे खैरी र टाटी नभइदिएको भए यो घर कति निरस हुन्थ्यो होला। मेरी आमाले जुन चिजलाई माया गर्छिन् त्यो चिजलाई घृणा कसरी गरौँ? मेरी आमा जुन कुरासँग दिल खोलेर हाँस्छिन् त्यो कुरालाई व्यवस्था कसरी गरौँ? त्यसरी खैरीप्रति एक किसिमको सहानुभूति जागेर आउँछ। तर हिजोदेखि खैरी मसँग रिसाएको रिसाई छ। मैले उसलाई पिट्न हुने थिएन, पिटेँ, त्यसले मसँग टिडिएको छ। मैले बोलाउँदा पनि छेउमै पर्दैन, बरु उल्टै पर पर हेरेर हिँड्छ। मैले थुप्रै पटक कोसिस गरिसकेँ तर मान्दैन। बिहानको खाना खाने बेलामा म उसलाई मुसार्छु, बल्ल पुलुक्क मतिर हेर्छ। खैरीलाई केही गरेको थिएस कि क्या हो, तसँग तर्किरहेछ? आमा उसलाई बुझ्छिन्, अँ हिजो मलाई झम्ट्यो, मैले लात बजारे। हेर बिचरा, घर कुर्छ हामी नभए बेला, नौलो लाग्यो होला त्यसले झम्ट्यो नि। बा थप्छन्। म फेरि खैरीलाई मुसार्छु र मनमा नै भन्छु, सरी खैरी। खैरी मेरो वास्ता नगरी खाना खाइरहन्छ। म बा आमालाई भन्छु, तपाईँहरू मसँग हिँड्नु काठमाडौँ। आ होस्, यहाँ आफ्नो घरमा लडीबुडी गरेर खाना छाडी छाडी कोठा बस्न को जाओस्? आमा भन्छन्, यहीँ ठिक छ छोरा, आमलाई सरा त सास फेर्न पनि गाह्रो लाग्छ, झन् भुइँचालो आउँदा त च्यापिएरै मरिन्छ कि भन्ने डर। बा थप्छन्, ठिकै छ, तपाईँहरूलाई जुन दिन मन लाग्छ त्यही दिन आउनु, म कुराको बिट मार्छु। एक दुई दिन बस्छस् नि होइन? आमा सोच्छिन्, भोलिसम्म। ठिकै भयो, हामीलाई तँसँग बिहेको कुरा नि गर्नु छ। बा सरासर भन्छन्, बिहेको? अँ। आमा खुसी देखिन्छन् र पुलुक्क बातिर हेर्छिन्, तर म बोल्नै सक्दिनँ। मलाई एक किसिमको डरले निल्छ, कतै बा आमाले मेरो लागि केटी पक्का त गरेका छैनन्। म आफैलाई प्रश्न गर्छु र जुरुक्क उठेर आँगनमा पुग्छु। उराट लाग्दो लामो दिन चिन्तामै बित्छ। रातमा चरीको आवाज एकोरो आइरहन्छ। काफल पाक्यो, काफल पाक्यो। चिसो हावा पश्चिमबाट पूर्वतिर चल्छ, तर मनमा भने तातो बहस चलिरहेको छ। बाले साँझ मात्रै कुरो फुत्काए, उनी आफ्नो साथीको छोरीलाई बुहारी बनाउने सुर कस्दैछन्। त्यस यता छता छुल्ल भएर पोखिएको छु। म आफैलाई सम्हाल्न सकिरहेको छैन। बा मेरो जवाब सुन्न आतुरिएका छन्, नत्र कुरा चलाउँछु भनिहाली, रवि अङ्कलकी छोरी हो, व्यवहार राम्रो छ, उससँग बिहे भए यहाँ घरमा हामीलाई पनि साथी हुन्थ्यो, के भन्छस्? बा सोध्छन्। बा, एउटा केटी छ काठमाडौँमा मन पराउने, हिम्मत जुटाएर भन्छु तर पनि आवाज थरथर आउँछ। काठमाडौँमा? उतैको? यहाँ त आउन्न होला? आमा थुप्रै प्रश्न एकैचोटि राख्छिन्। बा मेरो कुरामा विश्वास गर्न गाह्रो मान्छन्, एकछिन सोध्छन् र भन्छन्, किन पहिले भनिनुहोस् त, कुरी निक्लेको थिएन अनि कसरी भन्नु त? म अलि सहज हुन खोज्छु। कस्ती छे, धेरै पढे कि, के बस्ती यहाँ आएर? आमा छटपटाइरहन्छन्। यहाँ किन आउनु पर्यो त तँलाई, बिहे उसकै लागि गर्ने हो, उसँगै बस्ची भइहाल्छ, रिसाउलान् कि भन्ने मेरो अनुमानलाई लात मारेर बा आमालाई सम्झाउँछन्। आमा मेरो आँखामा हेर्छिन्, म अर्कैतिर हेर्छु। बाले मेरो काँधमा हात राख्छन् र दुई तिनपल्ट धाप मार्छन्। म उनलाई पुलुक्क हेर्छु, एउटा रुन्ची आँसु आँस्छु। उन पनि बाले अहिलेसम्म मैले रोजेको कुरामा नाइ कहिले भनेका छैनन्। नौ कक्षामा पढ्दा पहिलोपटक जिन्सको प्यान्ट लाउँछु भने उनले ल्याइदिए, साइकल चढ्छु भने उनले किनिदिए, एसएलसीपछि काठमाडौँ जान्छु भने उनले पठाए, आर्ट्स पढ्छु भने उनले पढाए। आज पनि उनले मेरो कुरालाई सिधै हुन्न भनेर भनेनन्, तर उनले आमालाई सम्झाइरहँदा उनको मनभित्रको आशा मरेको म प्रष्ट थाहा पाउँछु। नरमाइलो लाग्छ, धिक्कार छु आफैलाई, किन म सब कुरा आफ्नो लागि मात्र गरिरहेछु? बा आमाका लागि म किन केही सोच्दिनँ? म भित्र अनेक प्रश्नहरू खेलिरहेछन्। आमा जति दुःखी हुनु राति नै भइसकिन्, त्यसैले भोलिपल्ट बिहान मेरो अघि उस्तै मुस्कानका साथ उभिन्छन्। घरमा भए जति सब कुरा उसले मेरो झोलामा कोची कोची राखिदिन्छन्। म त्यसलाई तरकारी दाल गेडागुडी भन्दा पनि आमाको माया ठान्छु। बाआमासँग बिदा मागेर हिँड्ने बेलामा आफूलाई माइती आएको चेली जस्तो लाग्छ। मानौ भर्खरै मेरो बिहे भएको छ र बाआमासँग म छुट्टिन गाह्रो मान्दैछु। जान भारी छ, मन भारी छ, त्यही भारी मन लिएर म गोरेटो बाटोबाट सरासर हिँड्छु। बाआमा मलाई परसम्म हेरिरहन्छन्। मकैका बोटहरू अस्तिका भन्दा ठूला भएछन्। सडक लिएर पुगेर पछाडि फर्केर हेर्छु। घर ठिङ्ग उभिएको छ। बाआमा भित्र कतै पसिसकेका छन्। खैरी पुच्छर हलाउँछ। टाटी जिउ बाङ्गो पारेर मेरो खुट्टामा ढेपिन्छे। झोलालाई बाटो छेउमा बिसाएर म खैरीलाई मुसार्छु। ऊ मलाई मायाले चाड्छ। म खैरीलाई अँगालो हाल्छु। उसको आँखा रसिलो देखिन्छ। टाटी म्याउ गरेर कराउँछ। किनकिन आँखाका कुनाहरू रसाउँछन्। पहिलोचोटि काठमाडौँ जाँदा यसरी नै भाइ बहिनी मलाई छाड्न बाटोसम्म आएका थिए। यसरी नै आँखा रसिलो बनाएर बिदा भएको थिएँ म। तिनीहरू साना थिए। हिँड्ने बेलामा बहिनीले घाँगरको फेरो समाउँदै भनेकी थिए, चाँडै आऊ है दाई। भाइले निर्धक्कसँग भनेको थियो, अबदेखि म घरको सबै काम गर्छु, बा आमालाई दुःख दिन्न। म भारी मनले बिदा भएको थिएँ। धेरै वर्षपछि अब सम्झनाहरू ताजा हुन्छन्। उस्तै घटना तर फरक पात्रहरू। खैरी र टाटीले पनि मलाई त्यसैले केही भनिरहेछन्। सायद उनीहरू बोल्न सक्दैनन् र पनि म अनुमान लगाउँछु। यो सब एउटा मिठो संयोग जस्तो लागिरहन्छ। म खैरी र टाटीलाई छाडेर बस स्टेसन पुग्छु। सदरमुकामतिर गुड्न बस तयार छ। ठेलमठेल गरेर बस चढ्छु। खलासीले ढ्यापढ्याप दुईपल्ट ढोकामा छेउमा हानेपछि बस गुड्छ। बस गुडेर टाढा पुगुन्जेल पनि खैरी र टाटी बसतिर हेरिरहेका छन्। एकहोर कथाकार अभिमन्यु निरविको कथा रित्तो मजेरी, अहिले हामीले वाचन गरेको कथा, यो उहाँको कथा संग्रह साउने झरीबाट लिएका हौं। यो कथाको वाचनसँगै आजको श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।